नमस्कार, थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म नरेन्द्र सापकोटा। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज र हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संचार र थाहा खबर .com साथै थाहा खबरको फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ। स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। यसले दलहरूको हैसियत केही फेरबदल गरिदिएको छ। पहिलो स्थानमा रहेको नेकपा एमाले दोस्रो स्थानमा झरेको छ भने दोस्रो स्थानको कङ्ग्रेस पहिलो स्थानमा पुगेको छ। स्थानीय निर्वाचनमा सत्तारूढ पाँच दलले धेरैजसो ठाउँमा गठबन्धन गरेको थियो भने एमाले पनि केही ठाउँमा साना दलहरूको साथ लिएको थियो। स्थानीय तहको चुनावबाट एमाले पहिलो दलका रूपमा अघि आउने दावी यो पार्टीका नेताहरूले गरे पनि नतिजा त्यस्तो देखिएन। अहिलेसम्मको नतिजालाई एमाले कसरी लिँदैछ? भावी रणनीति एमालेको के हुनेछ? आज हामी यिनै विषयको सेरोफेरोमा कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग अतिथि हुनुहुन्छ नेकपा एमालेका उपमहासचिव प्रदीप गेवाली। गेवालीजी, स्वागत छ थाहा संचार नेटवर्कमा।
धन्यवाद।
स्थानीय चुनावको हालसम्मको नतिजा एमालेका लागि स्वाभाविक हो कि अनपेक्षित?
अब अपेक्षा हाम्रो तपाईँले पृष्ठभागमा भन्नुभए जस्तै पहिलो दल बन्ने थियो। मुख्यतया तिनवटा कारणले त्यसो हुन सकेन भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष छ। पहिलो स्वाभाविक रूपले सत्ता गठबन्धन जसले साधन स्रोतहरूको एकदमै दुरुपयोग गर्यो, कतिपय ठाउँहरूमा निर्वाचन कतिपय ठाउँहरूमा निष्पक्ष हुन सकेन, कयौँ ठाउँमा अनियमितताहरू भए, त्यसले परिणाममा तलमाथि परेको देखिन्छ। दोस्रो, कतिपय ठाउँमा हामी भित्रै पनि केही समस्याहरू देखिए, उम्मेदवार चयन, समग्र निर्वाचन परिचालन र एकताबद्ध भएर पार्टीले तय गरेका उम्मेदवारहरूलाई विजयी बनाउन होमिनुपर्ने विषयहरूमा र तेस्रो केही केही ठुला सहरहरूमा चाहिँ अलिक नयाँ ट्रेन्ड, खास गरेर पार्टी बाहिरबाट विकल्प खोज्ने त्यो प्रवृत्ति पनि देखियो। सम्भवतः यी तिनवटा कारणहरू होला जसले हाम्रो अपेक्षा सबैभन्दा ठुलो दल बन्ने कुरालाई पुरा गर्न सकेन। तर अर्को पार्टबाट हेर्ने हो भनेदेखि चाहिँ समग्र जनमतको हिसाबले हामी अहिले त्यो क्यालकुलेसन पनि गरिरहेका छौँ। त्यो क्यालकुलेसनको हाम्रो समग्र क्यालकुलेसनको आधारमा हेर्दा समग्र जनमतमा भने फेरि हाम्रो जनमत यथावत रहेको पनि देखिन्छ। यसको समग्र विश्लेषण हामी गर्दैछौँ।
तर यो अहिलेको स्थानीय तहको सूर्य चिन्हमा भनौँ न, तपाईँहरूले प्राप्त मतलाई क्यालकुलेसन गर्दाखेरि त्यो एक्चुअल हुन सक्छ र अहिले त स्थानीय तहको निर्वाचन काङ्ग्रेसले एमालेलाई पनि हालेका छन्, एमाले काङ्ग्रेसलाई पनि हालेका छन्।
त्यो त पछि पनि देखिन्छ। अब त्यसको लागि त पछि हामीले समानुपातिको छुट्टै हेर्नुपर्छ, प्रदेश सभा र प्रदेश सभाको। तर जहाँ नेकपा एमालेका उम्मेदवारहरू छन्, सूर्य सिंह लिएर उठेका छन्, स्वाभाविक रूपले त्यो मतलाई त पार्टीकै मत मान्नुपर्ने हुन्छ। त्यस हिसाबले विश्लेषण गर्न सकिन्छ। अब थोरै 1-2% तलमाथि जहाँ पनि हुन्छ, तर समग्रमा भनियो भनेदेखि हाम्रो जनमतको हिसाबले हामीले करिब करिब 730 पालिकामा हामीले प्रमुख उडाएका थियौँ, सूर्य ध्वजा बाहक। करिब 23 पालिकामा मात्रै हामीले अर्को कतिपयलाई समर्थन गरेको स्थिति छ। त्यस हिसाबले हेर्ने हो भनेदेखि चाहिँ जुन खालको घेराबन्दीसँग हामी लड्यौँ त्यो पनि सत्ताको घेराबन्दी हो। दुनियाँमा बिरलै देखिन्छ सत्ताले प्रतिपक्षको विरुद्ध मोर्चाबन्दी गरेको, होइन? त्यस्तो स्थितिभित्र र त्यसमा पनि कतिपय निर्वाचन, कतिपय पालिकाहरूमा, कतिपय मतदान केन्द्रहरूमा यस्तो खालको हिंसात्मक घटनाहरू समेत भए, जुन ढङ्गका अनियमितताहरू भए, त्यसको सापेक्षतामा हेर्दाखेरि चाहिँ परिणामलाई हामीले स्वाभाविक रूपमा लिएका छौँ। हाम्रो अपेक्षा चाहिँ योभन्दा राम्रो हुन्छ।
तर 74 चुनावमा पनि चुनाव गराउँदाखेरि शेरबहादुर देउवा र प्रचण्डजी नै सरकारमा हुनुहुन्थ्यो, त्यति बेला एमाले पहिलो दल बन्यो, त्यति बेला एमाले केही पनि भनेन। अहिले त्यही प्रचण्डजी र शेरबहादुर देउवाजी सरकारमा हुनुहुन्छ र चुनाव गराउँदै हुनुहुन्छ, अनि अहिले चाहिँ फेरि एमाले धाँधली गर्यो, सरकारले सत्ताको बाहुबली प्रयोग गर्यो भनेर आरोप लगाइरहेको छ। यो चाहिँ खालि आरोपको लागि मात्रै हो, एमाले स्वतः कमजोर भएको हो भन्ने खालको टिप्पणी पनि छ नि।
तपाईँले हामीले वक्तव्य मार्फत अगाडि बढेका अगाडि सारेका घटनाहरूलाई तथ्यगत रूपले खण्डन गर्नुभयो भनेदेखि बल्ल मैले तपाईँको प्रश्नको जवाब दिउँला। अन्यथा चार पञ्चका कुराहरू तपाईँलाई बताउँछु। कयौँ ठाउँमा हाम्रा प्रचारमा रहेका कार्यकर्ताहरूको हत्या भएको छ, रुकुम पूर्वमा अथवा चाहिँ ताप्लेजुङमा, र अस्ति हिजो चाहिँ हुम्लामा मतगणना स्थलमा कुटिएका हाम्रा कार्यकर्ताको हत्या भएको छ। त्यो के हो? त्यो हाम्रो आरोप मात्रै त होइन होला, के हत्या भएको होइन भन्नु पऱ्यो तपाईँले, के उनीहरूले सुसाइड गरेको भन्नु पऱ्यो, यति गैर जिम्मेवार ढङ्गले टिप्पणी गर्न मिल्दैन भइरहेको। दोस्रो, कैयौँ ठाउँमा सिलहरू तोडिएका छन् र कोही झन्डै मलाई लाग्छ करिब 95 मतदान केन्द्रहरूमा पुनः मतगणना मतदान भएको छ। किन? यदि त्यहाँ सबै कुरा स्मुथली भएको भएदेखि पुनः मतदान हुन्थ्यो र पुनः मतदान गर्नुपर्ने आवश्यकता त निर्वाचन आयोगले नै बोध गरे होला नि त। भनेपछि सत्ताको, राज्य सत्ताको चरम दुरुपयोग भएको छ विभिन्न ठाउँमा। हामीले सबै ठाउँमा भनेका छैनौँ, काठमाडौँमा हामी पछाडि छौँ र काठमाडौँको बारेमा हाम्रो कुनै टिप्पणी छ र त्यस भएर यहाँहरू जस्तो मिडिया कर्मीहरूले सन्तुलित ढङ्गले चाहिँ हाम्रा भनाइहरू कहाँ के हुन्, हामीले कुन ठाउँलाई इङ्गित गरेका छौँ, ती तथ्यमाथि आधारित छन् कि ती चाहिँ मनोगत छन् भन्ने कुराको विश्लेषण गरेर हेर्नुपर्छ भन्ने म ठान्छु। हामीले जे टिप्पणी गरेका छौँ ती एकदमै तथ्यमाथि आधारित छन् र यो सत्य हो कि सत्ताको चरम दुरुपयोग भएको छ विभिन्न ठाउँहरूमा।
तर चुनावको नतिजै आइ नसक्दै गणना सुरु हुँदै गर्दा नै त्यो खालको आरोप लगाउनु चाहिँ एमाले अत्तालियो भन्ने टिप्पणी त आयो।
होइन, तपाईँले फेरि पनि गल्ती गर्दै हुनुहुन्छ। तपाईँले निर्वाचन हुनुभन्दा करिब 15 दिन अगाडिदेखिका हाम्रा वक्तव्यहरू, हाम्रा नेताहरूका, विशेष गरेर अध्यक्षहरूका वक्तव्यहरूलाई फलो गर्नुभयो भने हामीले निर्वाचनको अगाडि, निर्वाचनका क्रममा र निर्वाचन पछि भएका घटनाक्रमहरूलाई अलग अलग ढङ्गले विश्लेषण गरेका छौँ। निर्वाचनभन्दा अगाडि हामीले 3 कुरामा टिप्पणी गऱ्यौँ। नम्बर 1, डिप्लोय भइसकेका सुरक्षाकर्मीहरूलाई अन्तिम अवस्थामा हेरफेर गरियो। त्यसको पछाडि कुनै असल मनसाय थियो र तोकिसकेका निर्वाचन अधिकृतहरू, निर्वाचन क्षेत्रमा खटिसकेका निर्वाचन अधिकृतलाई फेरबदल गरियो। त्यसको कुनै औचित्य पुष्टि गर्न सक्नुहुन्छ तपाईँ? पक्कै पनि सक्नुहुन्न। त्यो त सेटिङभन्दा बढ्दा त अर्को कुनै उद्देश्य होइन। र तेस्रो चाहिँ मौन अवधि सुरु हुँदा समेत तपाईँले चितवनमा जुन ढङ्गले मन्त्रीहरूको दलबलसहित प्रचण्ड जानुभयो, मौन अवधिमा चाहिँ मतदाताहरूलाई धम्काउने, फकाउने, तर्साउने जे खालका कुराहरू भए, या आचार संहितालाई उल्लङ्घन गर्दै प्रधानमन्त्री स्वयं सेनाको हेलिकप्टर लिएर चाहिँ जसरी देशव्यापी दौडामा जानुभयो, यी के एमाले चाहिँ निर्वाचन परिणाम आइसकेपछि भनेका विषयहरू हुन् र यो विषयमा त हामीले निरन्तर खबरदारी गरेका छौँ। दोस्रो, निर्वाचनको दिन म तपाईँलाई एउटा मात्रै उदाहरण दिन्छु, बाजुरामा जहाँ अहिलेका महानिअधिवक्ताको दाई या भाइ उहाँको नातेदार चाहिँ चुनाव लड्दै हुनुहुन्थ्यो, एउटा बुथमा कतिसम्म भयो भनेदेखि चाहिँ 10-11 बजेसम्म स्मुथली मतदान भइरहेको छ। त्यसपछि अलफ सडन त्यहाँबाट सुरक्षाकर्मीहरू हट्छन्। कुनै कारण छैन, कुनै झडप छैन, कुनै तनाव छैन, केही छैन, सुरक्षाकर्मीहरू हट्छन् र मतदान कार्य चाहिँ स्थगित गर्नुपर्छ भनेर दबाब दिन्छन्। यस्ता म तपाईँलाई दर्जनौँ उदाहरणहरू दिन सक्छु। त्यस पछाडि मतगणनाको क्रममा कैयौँ ठाउँमा जितेकालाई हारेको, हारेकालाई जितेको गराएका खालका कुराहरू छन् र कैयौँ ठाउँमा सिडिओले गएर एमालेको तर्फबाट बसेका, एमाले उम्मेदवारको तर्फबाट बसेका मतदान अधिकृत मतदान प्रतिनिधिहरूलाई धम्काएर तर्साएर चाहिँ निकाल्ने काम समेत पनि गरेको स्थिति छ। त्यसो भएको हुनाले मैले यहाँलाई भने, हामीले जहाँ जहाँ यस्ता घटना घटेका छौँ, तत्तत् ठाउँको बारेमा हामीले कमेन्ट गरेका छौँ। यो कुनै परिणामसँग कुरा होइन, परिणाममा जित हुनसक्छ, हार हुनसक्छ, हामी योभन्दा वर्स्ट परिणामका लागि पनि तयारै हौँ। फेयर चुनावबाट जनताले हामीलाई चाहिँ पत्याउँदैनन्, तपाईँहरू अहिले बाहिर बस्नुहोस् भन्छन् भने त्यो निर्णय हाम्रो निम्ति सिरोधार्य हुन्छ। तर गलत भइरहेको कुरालाई गलत भन्न त पर्छ होला नि त, कि त्यो पनि भन्न नमिल्ने हो।
भनेपछि अहिले सत्ता गठबन्धनले त्यो खालको दुरुपयोग गर्यो भनेर भन्नुभयो। त्यो सँगसँगै तपाईँले अघि सुरुमा पनि भन्नुभयो, एक त पार्टी फुटेर पनि गयो होइन, अर्को कुरा उम्मेदवार चयनमा पनि केही त्रुटिहरू देखियो होला भनेर, त्यो कुरा चाहिँ कतिको महत्त्वका साथ लिएको छ एमाले? किनभने उम्मेदवार चयनको विषय एउटा र आन्तरिक फुटको कारण अर्को, यो विषयलाई
हामी देशका सबैवटाहरूलाई, हाम्रो पार्टी कमिटीलाई, कमिटीहरूलाई चाहिँ हामीले निर्देशन गरेका छौँ। प्रत्येक वडाको होइन, तपाईँहरूले चाहिँ मत विश्लेषण गर्नुहोस्, परिणाम विश्लेषण गर्नुहोस् र त्यसको चाहिँ समीक्षाहरू गर्नुहोस्। किनभने सबै ठाउँमा एउटै खालको स्थिति छैन। कैयौँ ठाउँमा हामीले पुराना उम्मेदवार उठाएका छौँ, उहाँहरूले जित्नु भएको छ। कैयौँ ठाउँमा एकदम फ्रेस अगाडि सार्दाखेरि पनि परिणाम आएको छैन। अधिकांश ठाउँमा पार्टीहरूप्रति एकदम प्रतिबद्ध मत नै झरेको छ। तर काठमाडौँ जस्तो ठाउँहरूमा, धनगढी जस्तो ठाउँहरूमा, इभन धारानमा पनि स्वतन्त्र उम्मेदवारहरूले लिड गरिरहनु भएको छ। यसको अर्थ के हो, यसको सङ्केत के हो भन्ने बारेमा हामीले नयाँ ढङ्गले विश्लेषण गर्नुपर्ने पनि देखियो होइन। यसको अर्थ चाहिँ मतदाताहरूले दलको विकल्प खोजे थाले भन्ने निष्कर्षमा, सामान्यीकृत निष्कर्षमा पुग्न पनि, तर कहीँ न कहीँ स्वतन्त्रहरूप्रति आकर्षण त देखियो। त्यो आकर्षणको कारण के हो, उहाँहरूको निश्चित एउटा विशिष्टता, उहाँहरूको क्षमताको कारणले आकर्षण बढेर हो, या त्यो आकर्षण भनेको चाहिँ मूलधारका राजनीतिक दलहरूप्रतिको अलिकति नकारात्मक टिप्पणीको कारणले हो।
तर त्यो त्योभन्दा पनि दलहरूले उम्मेदवार जो दिएका छन् त्यो चाहिँ कमजोर भयो भन्ने पनि होला,
हुनसक्छ। त्यस कारणले यसको एउटै सोलो डोलो निष्कर्ष निकाल्नु मिल्दैन, फरक फरक ठाउँमा फरक फरक खालका कुराहरू होलान्। र त्यसको चाहिँ यहाँ हाम्रा अलिकति आन्तरिक समस्याहरू पनि देखियो, एक दिक्कु भएर चाहिँ पार्टी उम्मेदवारको पक्षमा नलागेको पनि देखियो, एउटा ठाउँहरूमा अन्तर्घातका कुराहरू पनि आइरहेका छन्। त्यसो भएको हुनाले यी सबै कुराहरू हामीले अलग अलग विश्लेषण गरिरहेका छौँ।
अब यो गठबन्धन जुन छ, यो गठबन्धन अब तपाईँहरूले भन्न त अब भित्री मन साय चाहिँ अब टिप्पणी जसरी आइरहेको छ त्यो चाहिँ काङ्ग्रेस एमाले काङ्ग्रेस र माओवादीको जुन सहितका पाँच दलको गठबन्धन छ यो चाहिँ खास गरी टुट्दियोस् भन्ने एमालेको चाहना थियो। तर अब उहाँहरू यो गठबन्धनलाई अर्को चुनावसम्म पनि लिएर जाने भन्दै हुनुहुन्छ, तर अहिलेको चुनावमा पनि गठबन्धनभित्र पनि त्यो खालको समस्याहरू एक खालको देखियो, किनभने त्यहाँ पनि इमान्दार नभएको धोका भएको भनेर अहिले दलहरूले बोल्न थालेका छन्। अब तपाईँको पार्टीका अध्यक्ष केपी ओलीले भने जस्तै अब यो गठबन्धन के अब एउटाले एउटा खाँबो बोकेर हिँड्ने, एउटाले एउटा बलो बोकेर हिँड्ने स्थितिमा पुगेको हो।
अब यसको बारेमा मैले यकिन भन्न सक्दिनँ, किनभने नेपालको राजनीतिमा केही पात्रहरू केही यस्तो हुनुहुन्छ जसको बारेमा तपाईँले बिल्कुल प्रेडिक्ट गर्न सक्नुहुन्न। मैले पोखरामा छु, बरु पोखराको मौसमको पूर्वानुमान गर्न सक्छु होला, होइन? सानसानोमा घाम लागिरहेछ, सानसानोमा चाहिँ बादल लागिरहेछ, घरि एयरपोर्ट खुल्छ घरि खुल्दैन भने जस्तो कतिपय राजनीतिक दलहरूको बारेमा चाहिँ तपाईँ टिप्पणी पूर्वानुमान गर्न सक्नुहुन्न, किनभने उहाँहरूका निम्ति सत्ता अन्तिम सत्य भएको छ, होइन? अब खास गरेर केही राजनीतिक पार्टीहरू कस्ता भयो भनेदेखि जुन कम्युनिस्ट पार्टीको उदय वास्तवमा देशको एउटा सामाजिक परिवर्तनको मूलधारको रूपमा स्थापित हुनका लागि भयो, समाजवाद स्थापनाका लागि भयो, र जो एक किसिमले नेपाली कङ्ग्रेसको एन्टिथेसिसको रूपमा त्यसको विकल्पको रूपमा चाहिँ स्थापित पार्टी हो। आज त्यसका कम्युनिस्ट आन्दोलनका केही घटकका नेताहरू चाहिँ कम्युनिस्ट आन्दोलन कमजोर भएकोमा र काङ्ग्रेस पहिलो पार्टी भएकोमा जुन ढङ्गले अवरोध यात्रा गरिरहनु भएको छ, जुन ढङ्गले खुसियाली मनाइरहनु भएको छ, आफूले जितेकोमा होइन, आफू पराजित हुँदाखेरि पनि काङ्ग्रेसले जितेकोमा चाहिँ जुन ढङ्गले उहाँलाई एकदम गौरवबोध भइरहेको छ, अब ती साथीहरूको त्यो तहको काङ्ग्रेसीकरण र त्यो तहको काङ्ग्रेससँगको विलयनले अब यो गठबन्धन के हुन्छ भन्ने बारेमा चाहिँ भन्न सकिने स्थिति देखिँदैन। तपाईँसँग थोरै आत्मस्वाभिमान छ, थोरै तपाईँसँग इगो छ, तपाईँसँग एउटा सङ्कल्प छ कि म देशको सबभन्दा ठुलो पार्टी बन्छु, भोलि मैले देश हाँक्छु, मैले मेरो पार्टीलाई एक नम्बर पार्टी बनाउने हो र मेरो एजेन्डामा देशलाई हिँडाउने हो भन्ने इगो रह्यो भने तपाईँले अस्थायी रूपमा गरेका कार्यकर्ताहरूको बारेमा तपाईँ रिभ्यू गर्नुहुन्छ, होइन? होइन, अब सत्ता जताबाट टाँसिँदाखेरि सत्ता सुरक्षित हुन्छ भन्ने त्यति मात्रै गन्तव्य भइसकेपछि म अहिले गठबन्धन के हुन्छ भन्ने बारेमा अहिले नै पूर्वानुमान गर्न सक्ने स्थितिमा छैन।
जस्तो यो तपाईँहरूले अगाडि जसरी चाहिँ राष्ट्रिय सभामा तपाईँहरूले हार बेहोर्नु पर्यो, त्यस पछाडि गएर मुख्यमन्त्रीहरू सबै गए, त्यति बेला चाहिँ यो चाहिँ जनमत होइन, यो त एउटा गठबन्धन उसको मात्रै हो, वास्तविक जनमतपछि मात्रै परीक्षण हुन्छ एमाले कहाँ छ भनेर।
होइन, आज पनि म तपाईँलाई बताउँछु, जनमतको हिसाबले म तपाईँलाई केही दिनपछि फेरि कुराकानी गर्ने अवसर दिनुभयो भनेदेखि हामी अब देशै भएका छ जहाँ 630 पालिकाको डाटा निकाल्न सक्छौँ, किनभने हामीले 630 पालिकामा सूर्यदय बाहको उम्मेदवार उठाएका छौँ, 23 पालिकाको हकमा छुट्टै विश्लेषण गर्नु पर्ला, त्यो चाहिँ मैले विश्लेषण गरेर तपाईँलाई तपाईँसँग छलफल गर्न तयार छु। त्यस भएको हुनाले आज पनि नेपाली जनमत नेकपा एमालेको पक्षमा छ भन्ने कुरामा म दृढ विश्वस्त छु।
तर यही परिस्थितिबाट अगाडि बढ्दाखेरि त अब यो चुनाव देखियो, हजुर,
एकैछिन मलाई तपाईँ अर्को कोणबाट हेर्नुहोस्, साथीहरू तपाईँले मलाई दुई तिनचोटि सोध्नुभयो तपाईँहरू पहिलो पार्टी बोज्छ भन्दै हुन्थ्यो, त्यो जनमत होइन भन्दै हुन्थ्यो भनेर, तर अर्को पार्टीबाट हेर्नुहोस् न, सत्ताको यति चरम दुरुपयोगका बावजुद उहाँहरूले जे भन्दै हुनुहुन्थ्यो नि, उहाँहरूले भनेको कुरा तपाईँले कोट गर्नु भएन, एमालेलाई त टर्च बालेर खोज्ने भन्दै हुनुहुन्थ्यो, उहाँहरूले धुलोमा मेटाउँछौँ भन्दै हुनुहुन्थ्यो, समाप्त पार्छौँ भन्दै हुनुहुन्थ्यो, नटियामेट हुन्छ भन्दै हुनुहुन्थ्यो, आज नेकपा एमाले जहाँ छ त्यहाँ छ, म फेरि पनि दावागाछार भन्छु नेकपा एमाले छ हो निश्चय नै हामीले सोचे जस्तो रिजल्ट ल्याउन सकेन होला त्यसमा हाम्रा कति आन्तरिक कमजोरीहरू रहे कति बाह्य परिस्थिति त्यसको निम्ति जिम्मेवार रह्यो यसको बेग्लै विश्लेषण होला तर राष्ट्रिय राजनीतिमा आज पनि नेकपा एमाले मुख्य शक्ति हो त्यसमा चाहिँ कसैले पनि इन्कार गर्न सक्दैन त्यसो भएको हुनाले अब आगामी दिनमा संसदीय निर्वाचनमा कसरी अगाडि बढ्छ नेकपा एमाले यही गठबन्धन चाहिँ कायमै रह्यो भने त्यसले के गर्छ कस्तो परिणाम आउला कतिपय कुराहरू हेर्दै जानु पनि पर्ला होइन अब नेपालको राजनीतिमा केही आफूलाई वामपन्थी नामधारीहरूको यही ढङ्गले काङ्ग्रेसको चाहिँ ओतमुनि उहाँहरूको पूर्ण रूपले आत्मसमर्पण हो भने राष्ट्रिय राजनीति बेग्लै ढङ्गले जान्छ दुईवटा किता भएर जान्छ र त्यो दुईवटा किता भएर जाँदा नेकपा एमाले एउटा किताको रूपमा स्थापित हुनका लागि एउटा किताका रूपमा उभिनका लागि हामीलाई कुनै आपत्ति छैन होइन त्यस कारणले गर्दा तपाईँले नेकपा एमालेको अहिलेको पोजिसनको कुरा गरिरहँदाखेरि अर्को पक्ष हाम्रो विकल्पमा अथवा हाम्रो विरोधमा हाम्रो विपक्षमा उभिएको पक्षको त्यो स्थितिलाई चाहिँ विश्लेषण नगरिकन यताको पक्षको मात्रै विश्लेषण गरेर निष्कर्षमा पुग्न सक्नुहुन्न
हजुर अब तपाईँको पार्टीको अध्यक्षले भने जस्तो म डाक बडाबडमा उत्रिएँ भने यो गठबन्धन सात दिन पनि टिक्दैन भनेर अब त्यो अस्त्र प्रयोग गर्ने बेला आएको हो त्यसो भए एमालेलाई
अहिले हामीलाई त्यसमा कुनै रुचि छैन हामीलाई सङ्गठन बनाउनुमा जनमत वृद्धिमा रुचि छ र जनताको जनादेश मार्फत सत्तामा जाने रुचि छ हामी सत्ताको त्यो फोहोरी खेल्नुमा लाग्यो उहाँले पटक पटक भन्नुभएको छ नि सर्वाधुर व्यवहार निलाई पनि उहाँले पटक पटक भन्नुभएको साँच्चै नै किनभने अब आजका दिनमा तपाईँले चाहिँ अहिलेको गठबन्धनभित्रका कुनै दललाई अगाडि सारेर ल तपाईँहरू प्रधानमन्त्री भन्नुहोस् सबै सरकार चलाउनुहोस् हामी बाहिरबाट समर्थन गर्छौँ भन्ने भन्दाखेरि क्षणभरमा परिवर्तन हुन्छ नि तर यो खालको क्षुद्र र फोहोरी राजनीति कति दिन लाग्ने होइन राजनीतिलाई यही ढङ्गको सत्ता चलखेलमा मात्रै सीमित गर्ने हो भनेदेखि जनतामा बिस्तारै बिस्तारै गणतन्त्रप्रति वितृष्णा बढ्दै जान्छ त्यसको कारणले हामी यो चाहिँ खेलबाट टाढा छौँ हाम्रो ध्यान अब हामी निर्वाचनमा केन्द्रित छ त्यो निर्वाचनमा हामीले अहिले प्राप्त गरेको उपलब्धिहरूको जगमा र कमी छन् भने ती कमीहरूलाई हटाएर फेरि जनादेश मार्फत सत्तामा कमब्याक गर्ने बाटोमा हामी अगाडि बढ्छौँ अब गठबन्धन कायमै रह्यो उहाँहरूले यही ढङ्गले अगाडि बढ्नुभयो भने पनि ठिक्छ नि त नेपाली जनताले चिन्लान् कम्युनिस्ट भनेको आफूलाई वामपन्थी भन्नेहरूको स्थिति के हो आफूलाई लेफ्ट भन्नेहरूको स्थिति के हो भन्ने कुरा जनताले क्रमशः चिन्दै पनि गालन्
अब एकीकृत समाजवादी जो तपाईँहरूसँग फुटेर जानुभयो माधव नेपालजीहरू उहाँहरू पनि यो नतिजाबाट सन्तुष्ट हुनुहुन्न यो गठबन्धनमा पनि चाहिँ धोका भयो भन्ने निष्कर्ष उहाँहरूले सार्वजनिक रूपमै व्यक्त गर्दै आउनुभएको छ यो नतिजाले फेरि एमालेलाई अथवा केपी ओली माधव नेपाललाई एक ठाउँमा ल्याउन सक्ने आकलन र विश्लेषण पनि हुन थालेको छ त्यो सम्भावना छ तपाईँ देख्नुहुन्छ
त्यो सम्भावना बिल्कुलै छैन किनभने उहाँहरूले कम्युनिस्ट आन्दोलनमाथि नेकपा एमालेमाथि जुन घात गर्नुभयो त्यो घातका निम्ति अहिले उहाँहरूले भोगिरहेको चाहिँ सजाय एकदम अपर्याप्त छ उहाँहरूले अझै धेरै पीडा यस सम्बन्धमा भोग्नु जरुरी हुन्छ किनभने आज कम्युनिस्ट आन्दोलनलाई र खास गरेर नेकपा एमालेकोलाई जुन ढङ्गको धक्का उहाँहरूले दिन खुल्नुभयो त्यो चाहिँ कुनै पनि हिसाबले खेल्ने विषय होइन त्यसो भएर कार्यकर्ताहरूले यो परिणामपछि रियलाइज गरेर फर्किने अफोर्ड गर्नुभएको छ उहाँहरूको लागि हामी हार्दिक स्वागत गर्छौँ उहाँहरूको लागि हाम्रो धोका सबैको खुल्ला छ तर नेतृत्वको हकमा चाहिँ म त्यस्तो कुनै पनि सम्भावना देख्दिनँ
त्यो भनेको माओवादी केन्द्रसँग बरु सम्भावना छ होइन
माओवादी केन्द्र कस्तो भनेदेखि त्यो विगतदेखि नै एउटा अलग पार्टी हो हामीले 3 वर्ष सहकारी गऱ्यौँ समेट जति गठबन्धनको रूपमा र करिब 2.5 वर्ष एउटै पार्टीको रूपमा काम गऱ्यौँ अन्यथा नेकपा एमाले र माओवादी केन्द्र दुईवटा फरक फरक अस्तित्वसहित फरक पृष्ठभूमि फरक राजनीतिक विचारधारा र फरक धारको नेतृत्व गर्दै आएका शक्तिहरू हुन् फरक धारका शक्तिहरूको बिचको सहकार्य र प्रतिस्पर्धाको स्थिति भनेको अलिक फरक खालको कुरा हो होइन त्यो चाहिँ इस्यु वाइज हुन पनि सक्छ तर माधव नेपालजीहरू भनेको नितान्त एउटा नेकपा एमालेलाई कमजोर गर्न प्रयोग हुनुभएको पात्रहरू हो होइन त्यसो भएको हुनाले उहाँहरूसँगको सहकार्यको सम्भावना त म बिल्कुलै देख्दिनँ
प्रचण्डजीसँग पनि हुँदैन सहकारी त्यसो भए
अब उहाँहरू कसरी आउनुहुन्छ मैले अघि तपाईँलाई सङ्केत गरेँ मैले नाम नलिइकन बिहान गर्ने नाम हो भनेर प्रश्न के हो भनेदेखि यदि उहाँहरूको मनमा कहीँ कतै नेपालको कम्युनिस्ट आन्दोलनलाई नेपालको पहिलो शक्ति बनाउनुपर्छ यसको नेतृत्वमा हामीले संविधानको कार्यान्वयन गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्छ लोक कल्याणकारी राज्य निर्माण गर्नुपर्छ त्यसका लागि कम्युनिस्ट पार्टीले नेतृत्व गर्नुपर्छ कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्नुपर्छ भन्ने कुराको रियलाइजेसन हो भनेदेखि कुनै दिन पनि सहकारीको सम्भावना छ. तर आज जुन बाटो हिँड्दै हुनुहुन्छ उहाँहरू नेपाली काङ्ग्रेसलाई शिरमा राखेर नेपाली काङ्ग्रेसको विजयमा चाहिँ एकदम काङ्ग्रेसभन्दा बढी खुसी हुँदै होइन जुन बाटोमा हिँड्दै हुनुहुन्छ र गठबन्धनलाई अझ बलियो बनाउँदै जानुपर्छ भन्दै हुनुहुन्छ. यसको तात्पर्य त उहाँहरूको मनस्थिति अब के हो, उहाँहरूको बाटो अब के हो भनेदेखि काङ्ग्रेसले जति दिन्छ काङ्ग्रेससँग पानीमै गरेर जति प्राप्त हुन्छ त्यति नै चित्त बुझाएर त्यसैसँग कम्फर्टेबल बनेर त्यसैसँग चाहिँ सहकारी गरेर सत्ताको चाहिँ लाभ लिने त्योभन्दा बढ्का कङ्ग्रेसका नीतिहरूसँग उहाँहरूको कुनै विमति कङ्ग्रेसका नीतिहरूसँग उहाँहरूको कुनै डिफ्रेन्सेस होइन र आन्दोलनलाई यो ढङ्गले अगाडि लैजाउँ भन्ने कुराको त मैले त कहीँ पनि देख्दिनँ. त्यो रियलाइज नहुन्जेल चाहिँ सहकारीको ढोका खुल्ने पनि म देख्दिनँ. त्यसबारे यदि कुनै बिन्दुमा उहाँहरूले होइन हामी हिँडिरहेको बाटो गलत छ यसरी हामी गठबन्धनमा पुग्दैनौँ अलि बढी प्रतिस्पर्धाको बाटोमा लागेछौँ कि भन्ने कुराको रियलाइज भयो भने राजनीतिमा धेरै खालका सम्भावनाहरू हुन्छन्. त्यो त्यसका लागि नेकपा एमाले पुनर्विचार नगर्ने भन्ने प्रश्न हुँदैन. तर मूल प्रश्न फेरि पनि मैले तपाईँसँग राख्न खोजेको कुरा के हो भनेदेखि नेपालमा पुष्पलालले जे उद्देश्यले कम्युनिस्ट पार्टी निर्माण गरेको पुष्पलाल पहिले नेपाली राष्ट्रिय काङ्ग्रेसमा हुनुहुन्थ्यो तपाईँलाई थाहा छ होइन. त्यसपछि नेपाली राष्ट्रिय काङ्ग्रेस काङ्ग्रेस बढ्यो कङ्ग्रेसबाट मुलुकको परिवर्तन सम्भव छैन भन्ने निष्कर्षक साथ कम्युनिस्ट पार्टी बन्या हो होइन. त्यहाँबाट सुरु भएको कम्युनिस्ट आन्दोलनलाई आज उहाँहरूले जसरी नेपाली कङ्ग्रेस मातहतको एउटा घटकको रूपमा त्यो ठुलो पूर्जाको ठुलो मिसिनको एउटा पूर्जाको रूपमा जसरी भान्नु भएको छ त्यहाँबाट बाहिर निस्किन्छ सरकारको के सम्भावना हुन्छ र
त्यहाँबाट निकाल्ने प्रयास चाहिँ एमाले गर्छ कि गर्दैन त्यो चासो
होइन. हामीले त नीतिगत रूपमा भन्ने हो उहाँहरूलाई खालि सत्ताको चाहिँ खेलमा अगाडि सारेर हामी अगाडि बढ्ने पक्षमा छैनौँ. त्यसरी राजनीति असाध्यै विकृत हुन्छ. अब यही केही वर्ष त हेरौँ न अब संविधान जारी भइसकेपछि नेकपा एमाले र माओवादी केन्द्रको सहकार्य भयो. नेकपा एमालेको सरकार हुनाहुँदै त गठबन्धन के अरे नाकाबन्दीको विरुद्धको लडाइँमा त्यत्रो देशभक्तिको अगुवाई गरेको त्यो सरकारलाई ढालेर प्रचण्ड सर्लक्क काङ्ग्रेससँग मिल्न जानुभयो. काङ्ग्रेससँग मिल्नुभयो स्थानीय चुनावमा काङ्ग्रेससँग मिल्नुभयो भरतपुरमा छोरी जिताउनुभयो सबै गरिसकेपछि काङ्ग्रेससँगको सरकारमा हुँदाहुँदै उहाँ अलग सडेन. उहाँ चाहिँ के भन्दाखेरि नेकपा एमालेसँग चुनावी सहकार्य मात्रै होइन कि पार्टी एकता थियो सबै कुराहरू फेमै थियो पार्टी एकता थियो सबै कुराहरू फेमै थियो अलग सडेन उहाँ फेरि पार्टी विभाग अथवा अलग भएर चाहिँ कङ्ग्रेससँग सहकारीमा हुँदै हुनुहुन्छ. आज कङ्ग्रेससँगको मेलमिलापमा हुनुहुन्छ अनि अचानकै उहाँले फेरि यदि एमालेसँग सहकार्य गर्छु भन्ने हो भनेदेखि योभन्दा अस्थिर योभन्दा चाहिँ अवसरवादी योभन्दा चाहिँ एउटा विकृत राजनीतिको स्थिति के हुन्छ र सो सबभन्दा पहिले उहाँहरूले उहाँहरूमा एउटा रियलाइजेसन कि होइन यो बाटो गलत हो यसले कम्युनिस्ट आन्दोलनलाई राम्रो गर्दैन देशैलाई पनि राम्रो गर्दैन भन्ने कुराको रियलाइजेसन यदि उहाँहरूमा भयो भनेदेखि चाहिँ त्यस पछाडि छलफल गर्न सकिन्छ.
हस् यहाँको महत्त्वपूर्ण समय र विचारको लागि धेरै धन्यवाद गेवालजी.
धन्यवाद धन्यवाद.
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका उपमहासचिव प्रदीप गेवाली कार्यक्रम द न्युज प्लसमा हामीसँग कुराकानी गर्दै. आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ. प्रविधिमा साथ दिने साथी सुरेश पौडेललाई धन्यवाद. नरेन्द्र सापकोटा विदा भएँ. नमस्कार.